नमस्कार, मानव अधिकार शिक्षा रेडियो कार्यक्रममा स्वागत छ। म रिमा बिसीको। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेश कार्यालयले तयार पारेको हो। यो कार्यक्रम हरेक शुक्रबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म रेडियो जागरण 93.6 MHz बुटोल, सामुदायिक रेडियो धुरकोट 102.2 MHz गुल्मीबाट हरेक शनिबार बिहान 8:30 बजेदेखि 9 बजेसम्म, रेडियो मुक्ति 95.5 MHz बुटोलबाट हरेक सोमबार बेलुकी 8 बजेदेखि 8:30 बजेसम्म, रूपन्दै एफएम 102 MHz हरेक सोमबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म र रेडियो सिद्धगंगा 107.9 MHz अर्घाखाँचीबाट हरेक शनिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.inseconline.org लगन गरी चाहेका बेला सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामीले राष्ट्रिय बाल अधिकार दिवसको सन्दर्भमा रहेर कार्यक्रम तयार पारेका छौं। कार्यक्रममा राष्ट्रिय बाल अधिकार दिवस मनाइरहँदा बाल बालिकाहरू के गर्दैछन्, बाल बालिकाहरूको अधिकारका लागि 3 तहका सरकारको भूमिका कस्तो देख्नुहुन्छ, शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका लुम्बिनी प्रदेश सचिव तथा वरिष्ठ शिक्षा पत्रकार कृष्ण मल्लसँग गरिएको कुराकानी।
विद्यालय अहिले पनि खुलेको अवस्था छैन, केही ठाउँमा मात्र विद्यालयहरू खुलेका छन्। वर्षाको समय हुँदाखेरि पनि उनीहरू सिकाइबाट वञ्चित भइराखेका छन्।
लुम्बिनी प्रदेशमा बाल बालिकाहरूको अवस्था र 3 तहका सरकार बीचको समन्वय कस्तो छ, गैर सरकारी संस्था महासंघ नेपालका उपाध्यक्ष तथा सेतो गुराँस बाल विकास केन्द्रका निर्देशक सुमित्रा शर्मासँग गरिएको कुराकानी। लुम्बिनी प्रदेशमा बाल अधिकारको अवस्था कस्तो रहेको छ, आयोगले के गर्दैछ, राष्ट्रिय मानवाधिकार आयोग लुम्बिनी प्रदेशका सूचना अधिकारी सन्तोष आचार्यसँग गरिएको कुराकानीलाई।
विद्यालय जाँदा पठाउँदा उनीहरूको चाहिँ 50% बालबालिकाहरू विद्यालय जाँदैछन्। उनीहरूलाई मासिक सामाजिक सुरक्षा भत्ता गाउँपालिका आफैले सुदूरन गाउँपालिकाले उपलब्ध गराउने गरेको रहेछ।
आजको कार्यक्रममा समेटेका छौं। मानव अधिकार सम्बन्धी समाचार र विविध जानकारीका लागि www.inseconline.org लगन गर्नुहोला। कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहोला र सुनिसकेपछि रचनात्मक सुझाव, सल्लाह र प्रतिक्रिया पठाएर हामीलाई सहयोग गर्नुहुन अनुरोध छ।
कोरोना भाइरस COVID-19 बच्नका लागि गर्ने पर्ने 5 कुराहरू।
बेला बेलामा हात धुने।
बेला बेलामा साबुन पानीले मिची हात धुनु पर्छ। हाम्रो हात फोहोर नदेखे पनि बेला बेलामा अल्कोहल भएको सेनिटाइजर हातमा राखी राम्ररी रगड्नुपर्छ। यसरी राम्ररी सबैतिर लगाएमा हातमा भएको भाइरस जान्छ।
खोका र हाँस्यु गर्दा नाक मुखलाई कुहिने वा रुमालले वा टिस्युले छोप्नुपर्छ।
प्रयोग गरिएको टिस्युलाई तुरन्त फ्याँक्नुहोस् र साबुन पानीले मिची हात धुनुहोस्। अल्कोहल भएको सेनिटाइजर प्रयोग गर्ने गर्नुहोस्। नाक मुखलाई छोपेमा तपाईँले खोक्दा र ह्याच्यु गर्दा निस्केको छिट्टामा हुने भाइरस अरूलाई सर्नबाट जोगाउन सकिन्छ।
सम्भव भएमा खोकी लागेको वा हाच्यु गर्ने तथा ज्वरो आएका मानिससँग कम्तीमा पनि 1 मिटरको दूरी राख्नुहोस्।
संक्रमित व्यक्तिसँगको नजिकको सम्पर्कबाट COVID-19 सजिलै सर्छ।
आँखा, नाक र अनुहारलाई हातले नछुने।
भाइरसबाट संक्रमित धेरै सतहलाई हातले छोएको हुन सक्छ। यसरी संक्रमित सतह छोएको हातले नाक, मुख, आँखा छोएमा COVID-19 को भाइरस सजिलै सर्छ। त्यसैले कुनै पनि सतह वा वस्तु छोएपछि साबुन पानीले मिची हात धोएमा संक्रमण सर्नबाट बच्न सकिन्छ।
यदि तपाईँलाई ज्वरो आएको, खोकी लागेको र श्वास फेर्न गाह्रो भएको छ भने उपचारका लागि नजिकै रहेको स्वास्थ्य केन्द्रमा सम्पर्क गर्नुहोस्।
नागरिक सचेतनाका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्से।
कार्यक्रममा अब सुनौ राष्ट्रिय बाल अधिकार दिवसको सन्दर्भमा रहेर तयार पारिएको रेडियो सामग्री। यो वर्षको राष्ट्रिय बाल अधिकार दिवसको नारा सामान्य अवस्था वा कोविड महामारी बाल अधिकार संरक्षण हाम्रो जिम्मेवारी भन्ने रहेको छ। बाल बालिका शारीरिक तथा मानसिक रूपमा वयस्क जस्तो परिपक्व नहुने भएकाले उनीहरूलाई विशेष हेरचाह संरक्षण र सुविधाको आवश्यकता पर्दछ। बाल अधिकार जागरूक र गतिशील विषय हो। घर परिवार समुदाय र राज्यले आफ्ना बाल बालिकालाई शिक्षा स्वास्थ्य पोषण स्याहार र संरक्षणमा धेरै भन्दा धेरै लगानी गर्नुपर्छ। उनीहरूलाई संरक्षण प्रदान गर्दै बाँच्न पाउने विकास हुन पाउने र सहभागिता हुन पाउने सुविधा राज्यले प्रदान गर्नुपर्छ। बाल बालिकाले आफैले पहल कदमी गरेर अधिकार प्राप्ति गर्न सक्दैनन्। त्यसैले उनीहरूको अभिभावक राज्य र समाजका अगुवा अधिकार कर्मीहरूले लिनुपर्छ। शिक्षा स्वास्थ्य खेलकुद मनोरञ्जन र आराम गर्न पाउनु कुनै पनि हिंसात्मक तथा सशस्त्र गतिविधिबाट जोगाउँदै माया र स्नेहका साथ आफ्नो बालापन बिताउन पाउनु बाल बालिकाको अधिकार हो। बाँच्न पाउने संरक्षण हुन पाउने विकास गर्न पाउने नीति निर्माण र सामाजिक गतिविधिमा अर्थपूर्ण रूपमा सहभागी हुन पाउने अधिकारलाई नै बाल अधिकार भनिन्छ। बाल अधिकारको अवधारणा र यसको ऐतिहासिक पृष्ठभूमिको कुरा गर्दा विशेष गरी पहिलो विश्वयुद्धमा भएको गोली बारूद विस्फोटले सबैभन्दा बढी अशक्त र बाल बालिकाहरू पीड़ित भए। सयौं बाल बालिकाले ज्यान गुमाउनु पर्यो भने हजारौं अपाङ्ग भए। यसले धनजन प्राकृतिक विनाशको त्राससँगै भविष्यमा सन्ततिको विकास क्रममा नै ठूलो संकटको अवस्था सिर्जना हुने देखियो। पहिलो विश्वयुद्ध पछि बाल बालिकाको भविष्य सुनिश्चित गर्नका लागि पहल कदमी हुन थाल्यो। उनीहरूले बाँच्न पाउने संरक्षण पाउने विकास र सहभागिताको सुनिश्चितताका लागि पहिलो पटक बाल बचाउ संस्थाका संस्थापक बेलायती नागरिक एग्लोइन्टाइन जेवले बाल अधिकार सम्बन्धी अवधारणा विकास गरेको इतिहास पढ्न पाइन्छ। उनले विकास गरेको अवधारणालाई सन् 1923 बाल बचाउ अन्तर्राष्ट्रिय युनियनले मान्यता प्रदान गर्यो। सन् 1924 लिङ्क अफ नेसनले जेनेवा घोषणा पत्रलाई पारित गरी औपचारिक रूपमा मान्यता दिए पश्चात विश्वमा बाल अधिकार सम्बन्धी अवधारणा शुरू भयो। विश्वका विभिन्न मुलुकमा कति उमेर समूहलाई बाल बालिका भन्ने सम्बन्धमा एकरूपता छैन। विभिन्न देशले बाल बालिकाको परिभाषामा छुट्टा छुट्टै उमेरलाई समेटेका छन्। बाल अधिकार सम्बन्धी महासन्धि 1989 तथा नेपालको बाल अधिकार सम्बन्धी ऐन 2075 18 वर्ष मुनि उमेर समूह भएका मानवलाई बाल बालिका भनी परिभाषित गरेको छ। नेपालको संविधान 2072 बाल अधिकारलाई मौलिक हकको रूपमा व्यवस्था गरेको छ। अब लागौं राष्ट्रिय बाल अधिकार दिवस मनाइरहँदा बाल बालिकाहरू के गर्दैछन्, बाल बालिकाको अधिकारका लागि तीन तहका सरकारको भूमिका कस्तो देख्नुहुन्छ। शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका लुम्बिनी प्रदेश सचिव तथा वरिष्ठ शिक्षा पत्रकार कृष्ण मल्ल।
को कारणले गर्दाखेरि बाल बालिकाहरू घरमै सुनिएको अवस्था छ, तर अहिले पछिल्लो पटक चाहिँ खुकुलो भए पनि त्यो अवस्था कामै रहेको म मान्दछु। कुन मानेमा भन्दा अहिले पनि त्यसलाई जुन अध्ययन गर्ने उनीहरूले सिकाइ सिक्ने ठुलो विद्यालय हो, त्यो विद्यालय अहिले पनि खुलेको अवस्था छैन। केही ठाउँमा मात्र विद्यालयहरू खुलेको छन्। बर्खाको समय भए हुँदाखेरि पनि उनीहरू सिकाइबाट वञ्चित भइराखेका छन्। जुन अनलाइन कक्षा सञ्चालन गरेका भनेर केही ठाउँहरू आए पनि त्यो चाहिँ प्रभावकारी छकेको छैन, अथवा चाहिँ अनलाइन कक्षाले बाल बालिकाले जोड्न नसकेको कारणले गर्दाखेरि बन्द कोठामा अथवा चाहिँ खुल्ला ठाउँमा चाहिँ जुन खाले चाहिँ
हजुर, यहाँले रिपोर्टिङ गरिरहँदाखेरि बाल बालिकाको सिकाइको क्षेत्रलाई शिक्षाको क्षेत्रलाई बढी फोकस गरेर प्रदेशका विभिन्न कुना काप्चासम्म पुग्नुहुन्छ। लुम्बिनी प्रदेश सरकारले बाल बालिकालाई लक्षित गरेर बाल अधिकारको क्षेत्रलाई बाल बालिकाले पढ्न पाउने अधिकारलाई सुनिश्चित हुने गरेर के कस्ता खालका योजनाहरू बनाएको छ? कतिको प्रदेश सरकार बाल मैत्री देख्नुहुन्छ?
शिक्षाको लागि लक्षित गरेर लुम्बिनी प्रदेश सरकारले कुनै पनि कार्यक्रम अगाडि बढाएकै छैन, किनभने न बजेटमा त्यसले सम्बोधन गरेको छ अन्त कार्यक्रम यो हाम्रो भनेर ल्याएको छ। त्यो त्यहाँनिर तहहरूलाई सुत्ता पनि हुन्छ र ट्याक्सहरूलाई सुत्ता पनि हुन्छ। हामीले गर्दैछौँ भनेर भने भन्न खोजे पनि सिकाइको लागि लक्षित गरेर चाहिँ लुम्बिनी प्रदेश सरकारले कार्यक्रम ल्याएको छैन भनेर बुझ्दाखेरि हुन्छ। हामीले आपत विपदमा परेका बच्चाहरूलाई उद्धारका लागि उद्धारको खडा गर्ने कुराहरूमा मात्रै त्यसको उपस्थिति देखिन्छ। त्योभन्दा पनि अगाडि बच्चा अथवा सिकाइको लागि चाहिँ जुन खालको कुरालाई चाहिँ ख्याल गर्नु पर्ने थियो त्यो त्यतापट्टि चाहिँ उसले बिर्सिसक्नुपर्छ भन्दछ महोदयमाले।
अब स्थानीय तहलाई प्राथमिक शिक्षालाई माध्यमिक तहको सम्मको शिक्षालाई स्थानीय तहलाई हस्तान्तरण गरेको छ, स्थानीय तहको क्षेत्राधिकारी भित्र पर्छ र यो स्थानीय तहले शिक्षाका लागि लगानी गरेका कुराहरू, बाल अधिकार मैत्री वातावरण सिर्जना गर्ने कुराहरू, बाल सिकाइलाई फोकस गर्ने कुराहरूमा स्थानीय सरकार कतिको लागि परेको देख्नुहुन्छ?
यो कस्तो भन्दाखेरि शिक्षाका अधिकार चाहिँ तहलाई दिएको भनेर हामीले जसरी भनिराखेको, अर्को कुरा के बुझ्न जरुरी छ भने सहजीकरणको लागि प्रदेश सरकार संघीय सरकारको पनि उत्तिकै महत्वपूर्ण भूमिका छ, त्यहाँनिर लगानीका कुरा साझा चाहिँ लगानी हुनुपर्छ भनेर भन्ने कुरा पनि त्यहाँ लुकेको छ, त्यसलाई पनि हामीले बिर्सिन भन्न। मैले यो कुरा किन उठाएँ त भन्दाखेरि तहले बालबालिका लक्ष्य कार्यक्रम गर्नु पर्थ्यो तर त्यसको लागि उनीहरू सक्षम भइसकेका छैन, त्यो अवस्थामा पनि उनीहरू आफ्नो कर्मचारीको कारणले अनुभवको कारणले नीति निर्माण गर्ने भइसकेको कारणले गर्दाखेरि उनीहरूले त्यो खालको कामहरू अगाडि बढाउन सकिरहेका छैनन्। त्यसैले यो अवस्थामा प्रदेश सरकार र संघीय सरकारले स्थानीय तहलाई सहयोग गर्ने सघाउ पुर्याउने काम चाहिँ गर्नु पर्थ्यो, त्यो चाहिँ हुन सकिरहेको।
हजुर, यहाँले भने जस्तै तीन तहका सरकार बीच बाल बालिकाहरूलाई बाल बालिकाको शिक्षा विकास, बाल बालिकालाई बचाउने कुरा, बाल बालिकालाई सहभागिता गराउने कुरा, राज्यका हरेक तहमा र नीति निर्माण तहमासम्म बाल बालिकाहरूलाई सहभागी गराउने कुराहरूमा तीन तह बीचको समन्वय सहकार्यलाई कसरी हेर्नु भएको छ यहाँले?
अधिकारका कुराहरू कुनै केही गर्न मन लाग्यो भने बाल बालिका सम्बन्धी कामहरू प्रदेश सरकारले पनि कुनै दिवसको अवसरमा कुनै ठाउँमा गएर गर्न चाहन्छ, गरिरहेको पनि छ, त्यस्तै संघीय सरकारले पनि यस्तो काम गरिरहेको छ, विभिन्न प्रतियोगिताहरू गर्छ भने स्थानीय सरकारले त झन् गर्दै भयो, तर काम भएन है, यो चाहिँ राम्रो देखिएन, भएको प्रभावकारी देखिएन, पत्र चाहिँ तपाईँको अधिकारबाट वञ्चित भइरहेका छन् कुरा उठायो भने प्रदेश सरकार र संघीय सरकार मेरो त जिम्मा होइन है भनेर छुट्टै चाहिँ पर गएर बसिदिन्छन्। यो के हो त भन्दाखेरि जिम्मेवारी लिने दिने कुरामा अहिले पनि समन्वय हुन सकिरहेको छैन, यो किन भइरहेको छैन भनेर चाहिँ हामीले कुरा उठाउनु पर्ने हो कि अथवा यो सामाजिक क्षेत्रमा लागेको बालबालिकाको क्षेत्रमा लागेका व्यक्तिहरूले यो कुरालाई अलिकता उठा गरेर चाहिँ समन्वय दिने गर्नको लागि दबाव दिन चाहिँ जरुरी हो कि भन्ने चाहिँ मलाई लाग्छ। हामी स्कुल गएर सिक्न पाए हुन्थ्यो, साथीभाइलाई भेट्न पाए हुन्थ्यो, सरसँग तपाईँको सुन्न पाए हुन्थ्यो सरकारी कुराहरू भनेर त्यो बाल बालिकाहरू आतुर देखिन्छ भने अभिभावकहरू चाहिँ घरमा बदलाइ तपाईँको गाइड गरेर बस्ने कि हेरेर बस्ने कि आफ्नो काम गर्ने त्यो खालको चाहिँ तनावमा चाहिँ त्यो के भन्छ अभिभावक देखिएको छ। म भर्खर पनि आज मात्र म पाल्पा धेरै ग्रामीण क्षेत्रहरूमा पुगेर फर्किएँ, तपाईँको कम नटिप्ने ठाउँहरू छन्, अनलाइनको कुरा त पक्कै कुरा भयो भने त्यो गाउँमा कोभिडका बिरामीहरू चाहिँ छैन, प्रभावित भएको चाहिँ देखिँदैन, कन्ट्याक्ट केसहरू छैन, त्यालयहरू बन्द छन्, पालिकाहरूले खोल्ने कि नखोल्ने भनेर चाहिँ स्यान गर्न सकिएको छैनन्, यो अन्यलता चाहिँ छ, यसलाई छिटो भन्दा छिटो पालिकाहरूले कोभिडको अवस्था हेरेर विद्यालय खोल्नेतर्फ चाहिँ अगाडि बढ्न चाहिँ जरुरी हो कि भन्ने चाहिँ मलाई लागिरहेको छ।
अब बाल बालिकाहरू घरमा बसिरहँदाखेरि जुन उनीहरूमा एक खालको मानसिक समस्या तनावका कुराहरूले पनि बाल बालिकाहरू स्कूलबाट बाहिर भए स्कूल छोड्ने क्रम बढ्यो कुराहरू पनि बेला बेलामा सुनिन्छन्, यहाँको रिपोर्टिङमा यहाँको अनुगमनमा यहाँको अनुभवमा त्यस्तो घटनाहरू केही पाउनु भएको छ कि छैन?
जस्तो चाहिँ घरमा बसिरहँदा अनि आएर चाहिँ घुलमेल नहुँदाखेरि त्यो खालको समस्या बाल बालिकाहरूमा देखिएको छ भन्ने खालको कुरा चाहिँ म पनि सुनेको छु, पढिराखेको छु अथवा केही रूपमा मैले देखिराखेको छु, त्यो कुरा सम्बोधन गर्ने गरेर पनि कार्यक्रमहरू कसैबाट त्यसरी चाहिँ बाहिर आएको देखिएको छैन। त्यसकारणले गर्दाखेरि यो मनोपरामर्श दिने कामतर्फ विद्यालयहरू पनि त्यति रूपमा मैले पाएको छैन, खास गरी बाल बालिकाहरू पीडित छन्, त्यो चाहिँ घरमा कसैले सम्झाउन सक्यो भने उनीहरू घरमा त्यस्तो खालको चाहिँ परिवारको सदस्य छ भने उसले गर्ने कुरा भयो भने केही अलिकता टाठो बाठो खालको परिवारमा त्यो लक्षण देखिएपछि चाहिँ मनोपरामर्श डक्टर कहाँ पुर्याउने काम पनि गरिरहेको चाहिँ मैले पाएको छु। परिवार चाहिँ कसलाई के भएको भन्ने कुरा उसले बुझिराखेको छैन, खालि बिरामी भयो मात्रै भनेर बुझिराखेको छ, मानसिक रूपमा चाहिँ प्रेसरमा छ भनेर चाहिँ बुझिरहेको छैन भने बच्चाहरू त्यसरी घरमै त्यत्तिकै अवस्थामा चाहिँ बसिरहेको चाहिँ देखिन्छ।
हामी कुराकानीको अन्तिममा छौँ, अन्तिममा हामीलाई सुनेर बस्नुहुने आम श्रोताहरूलाई बाल अधिकारको संरक्षण गर्नको लागि, प्रवर्धन गर्नको लागि, बाल बालिकालाई पढ्ने वातावरण सिर्जना गरिदिनको लागि र स्वयं बाल बालिकाले बाल अधिकारको अनुभूति गर्ने वातावरण सिर्जना गर्नको लागि तीन तहका सरकारले के गर्न जरुरी देख्नुहुन्छ? छोटकरीमा बताइदिनुहोस् न अन्तिममा।
दिवसले मनाइराखेका हुन्छौँ, त्यो बाल दिवस दिन मात्र मनाइराखेका हुन्छौँ, जुट्ने काम एक दिन मात्र नभएर धेरैभन्दा धेरै दिन, महिनाको बरु चार दिन हुने हो कि अथवा एक हप्ता हुने हो कि अथवा चाहिँ दैनिक रूपमै गर्न सकिने हो कि नारामा मात्र सीमित हुन्छ अथवा हाम्रो दिवसको दिनमा मात्र सीमित हुन्छ। त्यस कारणले हाम्रा कार्यक्रमहरू बाल लक्षित हुने गरेर चाहिँ योजना गर्ने र क्रियाकलापहरू यसरी नै चालन गर्ने हो भने त्यसले बाल बालिकाको हितको लागि चाहिँ काम गर्नेछ।
उहाँ हुनुहुन्थ्यो शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका लुम्बिनी प्रदेश सचिव तथा वरिष्ठ शिक्षा पत्रकार कृष्ण मल्ल। अब सुनौ लुम्बिनी प्रदेशमा बाल बालिकाहरूको अवस्था र तीन तहका सरकार बीचको समन्वय के कस्तो रहेको छ। गैर सरकारी संस्था महासंघ नेपालका उपाध्यक्ष तथा सेतो गुराँस बाल विकास केन्द्रका निर्देशक सुमित्रा शर्मा।
समग्र बाल अधिकारको कुरा गर्ने हो भने बाल बालिकाले अधिकारको प्रत्याभूति गर्ने वातावरण सृजना गर्नका लागि सरकारवाला अधिकारको बारेमा जानकारी हुनुपर्छ। बाल मैत्री स्थानीय शासनका न्यूनतम सूचकहरू पुरा गर्ने गरेको स्थानीय तहले अगाडि बढ्नुपर्छ। समग्रमा चाहिँ प्रायोरिटीमा बाल बालिकाको यो भूमिका राम्रै हो मनाउने हिसाबले, जसको आवाजै छैन, जो आफ्ना कुरा जानकारमा छैन र बोल्न सक्दैनन्, तिनीहरू चाहिँ ओजेलमा पर्छ। त्यसका लागि चाहिँ हामीले बढीभन्दा बढी एडभोकेसी गर्नुपर्ने हुन्छ।
हजुर, अब यहाँले यसो भनिरहँदाखेरि बाल बालिकाहरू शान्ति क्षेत्र हुन्, बाल बालिकाले पढ्न पाउनु उनीहरूको नैसर्गिक अधिकार हो र बाल बालिकाहरूलाई संरक्षण गर्ने, सुरक्षित गर्ने, शिक्षा स्वास्थ्यका कुराहरू ग्यारेन्टी गर्ने राज्यको दायित्व हो र यहाँले पनि अघि केही कुराहरू भन्नुभयो भने अहिले बाल बालिकाको अवस्थालाई हेर्दाखेरि बाल बालिकाहरूले लामो समयदेखि कोविडको कारणले विद्यालय जान पाएका छैनन्। यस्तो अवस्थामा यहाँ एउटा बाल बालिकाकै क्षेत्रमा काम गर्ने अभियन्ता भएको हिसाबले बाल बालिकाले कोविडको अवस्थामा के गर्दैछन्, उनीहरूको अवस्था कस्तो छ, पढ्न नपाएका बाल बालिकाहरूलाई मानसिक समस्या भएको कारणले गर्दाखेरि स्कूल छोड्ने प्रवृत्ति पनि बढेको छ भन्ने गुनासाहरू पनि छन्, यो विषयमा यहाँले के भन्नुहुन्छ, कस्तो छ अवस्था?
कोविडको महामारीका कारण बाल बालिकाहरू महसुस गरिरहेका छन्। मनोसामाजिक समस्या आएको छ, उनीहरूलाई विद्यालय गएर अध्ययन गर्ने र साथीसँग रमाउने इच्छा छ। सहरी क्षेत्रमा हुने हो भने अरू सबै खुलेको अवस्था छ, विद्यालय खुलेको अवस्था छैन। व्यस्त अभिभावकहरू जुनसुकै लेभलका पनि व्यस्त हुनुपर्ने हुन्छ, रोजी रोटीका लागि अथवा रोजगारी व्यापार व्यवसायका लागि। त्यसले गर्दाखेरि पनि बाल बालिकाहरू अलिकति अनुरोधमा छन्। अर्को विषय भनेको लामो समय अनलाइन क्लासको प्रचलन आएको छ, किताबमा भएका विषयवस्तुहरूलाई चाहिँ तार्न खोजिएको छ। त्यो पनि लामो समय मोबाइल ल्यापटपहरूमा बस्नुपर्ने समस्या छ, जहाँ अरू आँखाको रोग अनि एकाग्रतामा पनि कन्सन्ट्रेसनमा पनि अलिकति समस्या आउने, टिचरहरूको पनि टेक्निकमा कुनै परिवर्तन नहुँदाखेरि खासै एकाडेमिक क्लास पनि अलिकति बोध गर्ने खालको चाहिँ नभएकाले धेरै कुरा सुधार्न पर्ने।
शिक्षाका लागि बाल बालिकाको शिक्षाका लागि विशेष गरेर माध्यमिक तहसम्मको शिक्षा स्थानीय सरकारको क्षेत्राधिकारमा परेको र यसलाई पनि प्रदेश सरकार र संघीय सरकारले सहजीकरण गर्ने कुराहरू, सहकार्य गर्ने कुराहरू, समन्वय गर्ने कुराहरू भनेर जुन स्थानीय सरकार सञ्चालन ऐन संविधानमै व्यवस्था भएको कुराहरू छ, तीन तहका सरकार बीचको समन्वय शिक्षाका लागि बाल मैत्री वातावरण बनाउनका लागि कतिको समन्वय भएको देख्नुहुन्छ?
सरकारवाला निकायसँग समन्वय गरेको देखिन्न। स्थानीय स्तरमा करिकुलमसम्म डेभलप गर्ने अधिकार छ, त्यो पनि निर्माण गर्नुभएको छ। परिवर्तन हुने गरी देखिने गरी चाहिँ एजुकेसनमा सुधार आएको चाहिँ छैन। अब वर्षको सुरुवातको अवस्था पनि होला, जुनसुकै विधि अपनाउन खोजे पनि बाल बालिकाहरूमा परम्परागत पढाउने शैली क्रियाकलापले गर्दाखेरि चाहिँ अलिकति शिक्षाको विषयलाई अलिकति गरेको भन्न मिल्छ। के छ भन्दा अलिकति सानो उमेरमा भाषालाई कुनै प्रायोरिटी भनेको मातृभाषालाई प्रायोरिटी दिनुपर्ने, बल्ल उठ्ने शब्द भण्डारहरू गर्थ्यो प्रारम्भिक बाल बालिकाको उमेरमा। यतिखेर चाहिँ अङ्ग्रेजी भाषालाई जोड दिँदाखेरि भाषा नभई नहुने हो, त्यो सिक्ने हो, तर उसलाई चाहिँ न्यूनतम मातृभाषाबाट चाहिँ सिकाउने प्रक्रिया हुने भने शब्द भण्डार प्रशस्त हुन्थ्यो र भोलि चाहिँ भएको चाहिँ अब स्थानीय सरकार संघीय सरकारले भन्दा के गर्दा त अब शिक्षालाई प्रायोरिटीमा राखेको छ। उहाँहरूले नीति तथा कार्यक्रम बनाउँदा बजेटहरू विनियोजन गर्दा उहाँका कार्यविधिहरू डेभलप गर्दाखेरि ओझेलमा परेको देखिन्छ। न्यूनतम बालबालिकालाई एकदम चाहिने चाइल्ड ट्रेनिङ चाहिने टिचिङ लर्निङ बोजीलाई चाहिँ प्रायोरिटी दिएर अगाडि बढ्नुपर्ने हो, त्यो देखिएको छैन भन्ने बेलामा शिक्षा स्वास्थ्य भन्ने कुराहरू एकदमै जोरदारले देखिन्छ। बढी प्रायोरिटी चाहिँ भौतिक पूर्वाधारमा गएको देखिन्छ। विद्यालयमा पनि भौतिक पूर्वाधारलाई बढी जोड दिइएको हुन्छ। टिचरहरूको क्षमता विकास गर्ने कुराहरू उसलाई चाहिने मेटेरियलहरूका कुराहरूलाई चाहिँ जोड दियो भने अलिक प्रभावकारी हुन्छ भन्ने लाग्छ। अबको परिप्रेक्ष्यमा अलिकति बालबालिकाहरू चाहिँ दा किलो गरी बुझ्ने वातावरणहरू साक्षात अनुभव गर्ने वातावरणहरू कमै भएको देखिन्छ। कोही पनि ग्रेडिङ सिस्टम भएर पनि त्यसभित्र पनि नम्बरका लागि मात्र पढाइ देखिन्छ, नम्बरलाई नै क्याटेगोराइज गरेर ग्रेडिङ सिस्टम गरेको अवस्था छ।
सुमित्राजी, हामी कुराकानीको अन्तिममा छौँ। अन्तिममा बाल बालिकाको पढ्न पाउने अधिकार सुनिश्चित गर्दै बाल बालिकाले आफ्नो अधिकार प्राप्तिको अनुभूति गर्ने गरेर बाल मैत्री वातावरण सिर्जना गर्नका लागि तीन तहका सरकार र सरकारवालाहरू समेतलाई यहाँको सुझाव के छ? अन्तिममा
बाल बालिकालाई केन्द्र बिन्दुमा राखेर ऐन नीति नियमावली बनाउनु पर्यो, निर्देशिकाहरू तयार पार्नु पर्यो, त्यही अनुसारका करिकुलमहरू डेभलप गर्नु पर्यो, उमेर सुहाउँदो परिस्थिति भौगोलिक वातावरण छोड्ने खालको डेभलप गर्न पर्यो र सबभन्दा ठुलो भनेको उसको जग बलि हुनु पर्यो। त्यो प्रारम्भिक बाल विकास उमेर हो जुन गर्भदेखि सुरु हुन्छ, त्यति छिरछाल गर्यो भने भोलिले सिकाइ शिक्षा अवसर साथै प्रभावकारी हुने देखिन्छ। उहाँसँग जोडिएका सबै अभिभावक र शिक्षकहरूलाई चाहिँ अधिकारको बारे जानकारी दिनु, शिक्षकहरूलाई चाहिँ क्षमता विकास गर्ने कुराहरूलाई चाहिँ जोड दिनु पर्यो, किनकि तहका
उहाँ हुनुहुन्थ्यो गैसस महासंघ नेपालका उपाध्यक्ष तथा सेतो गुराँस बाल विकास केन्द्रका निर्देशक सुमित्रा शर्मा, लुम्बिनी प्रदेशमा बाल अधिकारको अवस्थाका विषयमा जानकारी गराउँदै हुनुहुन्थ्यो। तपाईँ अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेश कार्यालयले तयार पारेको मानव अधिकार शिक्षा रेडियो कार्यक्रम सुन्दै हुनुहुन्छ। अब सुनौ लुम्बिनी प्रदेशमा बाल अधिकारको अवस्था के कस्तो रहेको छ, आयोगले के गर्दैछ। राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेशका सूचना अधिकारी उपसचिव सन्तोष आचार्य:
सीमान्तकृत वर्गका बाल बालिकाहरूको अहिले पनि शिक्षामा पहुँच नपुगिरहेको अनुभूति र तथ्याङ्क पनि पाउन सकिन्छ। त्यसरी यसलाई चाहिँ तथ्याङ्कको विशिष्टीकृत रूपले तथ्याङ्कलाई भेरिफाई गरेर विश्लेषण गर्नुपर्दा दुवैतर्फको आँकडा हेर्दा हामी एउटा तहले सम्पूर्ण रूपले उपभोग गर्न पाएको छ अधिकारको र एउटा सीमान्तकृत मार्जिनलाइज लुबुर्लुक समुदायका बाल बालिकाहरू अझै पनि बाल अधिकारबाट वञ्चित, उनीहरूले बाल अधिकार अभिसन्धिले दिएका अधिकारहरू
हजुर। बाल अधिकारको सन्दर्भमा कुरा गर्दा यहाँले भन्नुभयो कि दुईटा पाटाबाट हेर्नुपर्छ। यहाँले भने जस्तै जो पछाडि पारिएका समुदायका बाल बालिकाहरू छन्, लोपोन्मुख समुदायका बाल बालिकाहरू छन्, उनीहरूलाई मूलधारमा ल्याउनको लागि र बाल अधिकारको अनुभूति गराउनका लागि के गर्न जरुरी देख्नुहुन्छ यहाँले?
जस्तो उनीहरूलाई शिक्षामा मूल प्रवाहमा ल्याउन राज्यले सामाजिक सुरक्षा अर्थात् सामाजिक सुरक्षाको दायरालाई फराकिलो बनाउँदै रहेको छ। अहिले दलित बाल बालिकाहरूलाई निश्चित उमेरसम्म निश्चित यो सामाजिक सुरक्षा भत्ताले चाहिँ त्यो सानो स्मल अमाउन्ट भए पनि त्यसले बाल बालिकाहरूलाई शिक्षाको मूल प्रवाहमा उनीहरूको मृत्युदर घटाउने कुरामा, उनीहरूको स्वास्थ्यको अवस्था सुदृढ गर्ने कुरामा महत्त्वपूर्ण भूमिका खेल्छ भन्ने कुरा तथ्याङ्कीय रूपले तथ्याङ्कले पनि देखाएका छन्। यसैले मैले अहिले पनि म के जोड दिन्छु भने बाल बालिकाहरूलाई सामाजिक सुरक्षा त्यो सीमान्तकृत र लोपोन्मुख समुदायका बाल बालिकाहरूलाई सामाजिक सुरक्षा भत्ताको दायराभित्र बढाउँदै लैजानुपर्छ र शिक्षामा सुनिश्चितता जस्तो विद्यालय अब चाहिँ सामाजिक सुरक्षा भत्ता
जन्मिँदा मृत्यु बित्तिकै पाउने थियो। अब जन्मेपछि 3 वर्ष पछाडि ऊ विद्यालय नियमित रूपमा गएको छ कि छैन, नियमित रूपमा गएको छ भने उसलाई चाहिँ इन्सेन्टिभ जस्तो अरूलाई 500 रुपियाँ दिइन्छ भने अब विद्यालय जाने उमेर समूहको बच्चालाई जान थाल्यो, रेगुलर गयो, स्कुलमा हाजिरी गयो भने उसको चाहिँ बच्चालाई अलिकति बढाइ 500 ठाउँमा 1000 बढाइदिनु। यसले चाहिँ उनीहरूको शिक्षालाई अगाडि बढाउनका लागि लान्छ र शिक्षा मात्रै यस्तो चिज हो, यस्तो हो ज्योति हो जसले भोलि उसलाई त्यो समुदाय मेन स्ट्रिम मूल धारमा पुर्याउनका लागि महत्त्वपूर्ण योगदान पुर्याउँछ। त्यसैले स्वास्थ्यमा उनीहरूको स्वास्थ्य निशुल्क गरी स्वास्थ्यको सुनिश्चितता गरिदिने, खोप लगाउन जाँदाखेरि त्यो सटिन केही प्रकारका पोषणयुक्त खानेकुराहरू दिने। योभन्दा अगाडि मैले गुलमीमा स्वास्थ्यको अधिकारको अनुगमन गरेका थियौँ कि हामीले के पाएको थियौँ भने केही गाउँपालिकाहरूमा बालबालिकाहरूको स्वास्थ्यलाई सुदृढ गर्न 50 जन्मेपछि 35 दिनमा बच्चालाई केही चाहिने आधारभूत सुत्केरी आमाहरूलाई आधारभूत खाद्य सामान दिने, बच्चालाई न्यानो कपडाहरू उपलब्ध गराइदिने व्यवस्था गरेको पाइयो, त्यो चाहिँ एउटा राम्रो देखिन्थ्यो। जस्तै यहाँ पनि रूपन्देही नेकपा जातिको बालबालिकाहरूलाई विद्यालय जाँदा पठाउँदा उनीहरूको चाहिँ 50% बालबालिकाहरू विद्यालय जाँदा रहेछन्। उनीहरूलाई मासिक सामाजिक सुरक्षा भत्ता गाउँपालिका आफ्नो सुदन गाउँपालिकाले उपलब्ध गराउने गरेको रहेछ। यो कुराले पनि उनीहरूलाई मूलधारमा आउनका लागि सहयोग पुर्याउँदो रहेछ भन्ने कुरा पनि लिन सकिन्छ।
यहाँले भने जस्तै 3 तहका सरकारले बाल अधिकारको क्षेत्रमा एउटा त नीतिगत ऐन कानूनहरू बनाउने कुरा हुन सक्छ, अर्को चाहिँ बनेका ऐन कानूनहरूलाई कार्यान्वयन गर्ने पाटोमा हुन सक्छ, अथवा बाल बालिकाको अधिकार संरक्षण गर्नको लागि 3 तहका सरकारले कसरी काम गर्नुपर्छ र कसरी काम गरिरहेका छन्, यहाँहरूको अनुगमनमा कस्तो पाउनु भएको छ छोटकरीमा बताइदिनुहोस् न।
मेरो जानकारीमा भएसम्म सामाजिक सुरक्षा भत्ता संघीय सरकारले सशस्त्र अनुदानको रूपमा गाउँपालिका अथवा सरकारहरूलाई दिएको छ, त्यो उनीहरूको कार्यक्षेत्र अनुदान उपलब्ध गराउँछ, त्यो पाटो संघीय सरकारले जिम्मेवारी दिए जस्तो देखिन्छ। अब स्वास्थ्य शिक्षाको पाटो माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहहरूलाई दिएको हुनाले अब शिक्षालाई स्थानीय तहहरूले आफ्नो गाउँठाउँका बालबालिकाहरूलाई कसरी 100% विद्यालयसम्म पुर्याउने र विद्यालय पुर्याएर मात्रै भएन विद्यालय छोड्ने दरलाई पनि घटाउनुपर्छ। कति विद्यार्थीहरू चाहिँ 5 कक्षामा पुग्दा ड्रप आउट हुन्छन्, त्यो ड्रप आउट रेसियोलाई पनि तारै बढाउँदै लगेर आधारभूत शिक्षा कक्षा 8 सम्म कक्षा 10 सम्मको शिक्षा चाहिँ हामीले जसरी अनिवार्य भनेका छौँ त्यो अनिवार्य शिक्षालाई अनिवार्य रूपले लागू गर्ने जिम्मेवारी चाहिँ स्थानीय सरकारहरूको छ र प्रदेश सरकारले त्यो स्थानीय सरकार र सङ्घीय सरकारको बिचमा समन्वयकारी पुलको रूपमा आफूले काम गरेर अथवा उहाँहरूले स्वास्थ्यको क्षेत्रमा उहाँहरूका जस्ता उहाँहरूले होल्ड गरेको प्रदेश सरकारका मार्फत रहेका अस्पतालहरूमा बालबालिकाहरू उपचारको लागि निशुल्कमा गरिदिने, यस्तो मुटु क्यान्सर यी लागेका रोगहरूलाई लागेका बालबालिकाहरूको अहिले पनि केन्द्रीय अस्पतालहरूमा मात्रै उपचार हुन्छ निशुल्क, यिनीहरूको विकेन्द्रीकरण अथवा तल्लो स्तरसम्म यो ठाउँसम्म पनि प्रदेशसम्म पनि ल्याएर उनीहरूको स्वास्थ्यमा सुधार गर्ने काम गर्न सकिन्छ र त्यो पाटोमा स्थानीय सरकार प्रदेश सरकार र सङ्घीय सरकारले आफ्नो आफ्नो समन्वयका बिचमा समन्वयकारी ढङ्गले काम गर्नुभयो भने बालबालिकाहरूको अधिकार सुनिश्चितता हुन्छ जस्तो लाग्छ।
राष्ट्रिय मानव अधिकार आयोगले बाल अधिकारको सवालमा लुम्बिनी प्रदेशमा कसरी काम गरिरहनु भएको छ र बाल अधिकारको संरक्षण गर्न सम्वर्धन गर्न र उनीहरूलाई बाँच्न पाउने अधिकारका कुराहरू, सहभागिताका अधिकारका कुराहरू, जीवनका अधिकारका कुराहरूको ग्यारेन्टी गर्ने अवस्थाको सिर्जना गर्नको लागि यहाँहरूको भूमिका, यहाँहरूले कसरी काम गरिरहनु भएको छ छुटकरीमा बताइदिनुहोस् न।
हाम्रो मूलत जिम्मेवारी बाल अधिकारको संरक्षण सम्वर्धन र प्रवर्धन गर्ने, संरक्षणको हकमा आयोगमा आएका उजुरीहरूलाई बाल अधिकार उल्लङ्घन भयो भनेर प्राप्त भएका उजुरीहरूलाई हाम्रो प्रक्रिया अनुसार आएका र म्यान्डेट अनुसार हामी अनुसन्धान गरेर राज्यलाई सिफारिस गर्छौँ त्यो कार्यान्वयनका लागि, र प्रवर्धनका क्षेत्रमा बाल बालिकाहरूको अवस्था कस्तो छ भनेर अनुगमन गर्ने नियम नियमित रूपमा अन्तर्क्रिया गर्ने दिवसहरू मनाउने जस्ता विभिन्न प्रकारका क्रियाकलापहरू गरेर बाल बालिकाहरूको संरक्षण सम्वर्धन सर्वाङ्गीण विकासका क्षेत्रमा काम गर्छौँ।
हामी कुराकानीको अन्तिममा छौँ। राष्ट्रिय मानव अधिकार आयोगले घर घरमा मानव अधिकार शान्ति र विकासको आधार भन्ने यहाँहरूको नारा थियो, अहिले त्यो नारा एकदमै कम सुनिन थालेको भन्ने जनगुनासाहरू पनि छन्। यहाँहरूको घर घरमा मानव अधिकार, शान्ति र विकासको आधार कहाँ पुग्यो?
हाम्रो त्यो नारा अघिल्लो अथवा रणनीतिक योजना हाम्रो थियो। अघिल्लो रणनीतिक योजनामा आयोगले एउटा द्वन्द्वबाट हामी शान्तितर्फ अग्रसर भएको, शान्तितर्फ लम्किरहेको बेलामा यो नारा स्लोगन लिएर अगाडि बढाउनु पर्छ भनेर आयोगको स्ट्राटेजिक प्लानमा राखिएको थियो र त्यही नारालाई सार्थकता प्रदान गर्न विभिन्न क्रियाकलापहरू सञ्चालन गरेका थियौँ। जस्तो करिब करिब 109 क्रियाकलापहरू यी घर घरमा मानव अधिकार, शान्ति र विकासको आधार भन्ने नारालाई सार्थक तुल्याउन एक्टिभिटिज राखेका थियौँ। त्यो छ वर्ष, अघिल्लो छ वर्ष हामीले गऱ्यौँ। त्यो 2020 त्यो रणनीतिक योजना सम्पन्न भयो र त्यसले के कति प्रगति हासिल गर्यो भनेर अहिले हामीले समीक्षा गरेर नयाँ रणनीतिक योजना निर्माण गर्ने अन्तिम चरणमा छौँ।
उहाँ हुनुहुन्थ्यो राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेशका सूचना अधिकृत उपसचिव सन्तोष आचार्य। आयोगले गरेका कामहरूको विषयमा जानकारी गराउँदै हुनुहुन्थ्यो। यिनै विषय वस्तुमा चर्चा परिचर्चा गर्दा गर्दै मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय सकिएको छ। अर्को साता यसै समयमा पुनः हाम्रो भेट हुने नै छ। यतिन्जेलसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। मानव अधिकार शिक्षा कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर हामीलाई सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्रचार गर्ने ठेगाना मानव अधिकार शिक्षा रेडियो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगंज। हामीलाई नेपालगंज @insec.org.np मा पनि पत्र पठाउन र facebook.com/insecradio मा पनि कमेन्ट लेख्न सक्नुहुन्छ। त्यस्तै रेडियो जागरण 93.6 MHz बुटोलमा पनि पत्र पठाउन सक्नुहुन्छ। आजलाई मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय सकिएको छ। अर्को साता यसै समयमा हाम्रो भेट हुने नै छ। प्राविधिक साथीहरू किशन बराल र सुदीप पहाडीलाई धन्यवाद दिँदै कार्यक्रम सञ्चालक मरिमा बिसीलाई पनि बिदा दिनुहोस्। नमस्कार।